नमस्कार, साप्ताहिक कार्यक्रम निर्वाचनमा हार्दिक स्वागत छ। निर्वाचन आयोगसँगको सहकारीमा रेडियो नेपालबाट हरेक मंगलबार बिहान 7:40 बजे निर्वाचन कार्यक्रम प्रसारण हुन्छ। कार्यक्रममा निर्वाचन आयोगको समसामयिक गतिविधिहरू र यही वैशाख 30 गते सम्पन्न हुने स्थानीय तह निर्वाचन विषय केन्द्रित सामग्रीहरू प्रस्तुत गर्छौ।
आजको कार्यक्रममा निर्वाचन सामग्री व्यवस्थापन र तालिम बारे आयोगका सहसचिव तुलसी बहादुर श्रेष्ठसँगको कुराकानी र निर्वाचन सम्बन्धी आधिकारिक सूचना तथा जानकारीका लागि कस्तो माध्यम र सूचना प्रयोग गर्ने एक छलफल सुनाउँदैछौ। वैशाख 30 गते सम्पन्न हुने आसन्न स्थानीय तह सदस्य निर्वाचन 2079 लागि हिजोसम्म करिब 80% मतपत्रको छपाई सकिएको निर्वाचन आयोगले जनाएको छ। स्थानीय तह निर्वाचन 2079 पर्यवेक्षणका लागि कुल 68 संस्थाले आयोगबाट अनुमति लिएका छन्। संघ संस्थाका प्रतिनिधिहरूका लागि भोलि अभिमुखीकरण तालिम कार्यक्रम हुँदैछ। निर्वाचन सामग्री व्यवस्थापन बारे जानकारी दिनुहुँदै आयोगका सहसचिव तुलसी बहादुर श्रेष्ठ भन्नुहुन्छ,
निर्वाचनको व्यवस्थापनको सन्दर्भमा अब गर्नुपर्ने विषयहरू खास गरिकन निर्वाचन सामग्रीहरूको चाहिँ अब त्यसको चाहिँ खरिद गर्ने कुराहरूमा निर्वाचन सामग्रीहरू चाहिँ अब प्राप्त सामग्रीहरूको विभिन्न जिल्लागत मतदाता संख्या अब त्यसपछि मतदान केन्द्रहरूको संख्या त्यसको आधारमा सामग्रीहरूको वर्गीकरण गरेर त्यसलाई पठाउने मतपत्रहरूको डिजाइन छपाई गर्ने लगायतका कामहरू निर्वाचन आयोगबाट द्रुत गतिमा त्यो कामहरू भइरहेको अवस्था छ र यसको लागि हामीले खरिद सम्बन्धी कार्ययोजना त्यस्तै गरी ढुवानी सम्बन्धी हामीले कार्ययोजना त्यो बनाएर त्यो अनुसार नै अब हामी चाहिँ अगाडि बढ़िरहेको अवस्था छ।
निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र लगायतका अन्य आवश्यक सामग्रीहरू 753 स्थानीय तहमा आयोगले अहिले कसरी पुर्याइरहेको छ?
विशेष गरिकन हामीले दुईटा मोडल, एउटा अब प्राइभेट सेक्टरसँग सर्टेन खरिदको चाहिँ प्रक्रियाहरू अपनाएर प्राइभेट सेक्टरसँग चाहिँ सम्झौता गरेर ती ढुवानीका साधन मार्फत त्यो हिसाबले पठाइदिएको छ र अर्को चाहिँ अब मतपत्र लगायत अन्य चाहिँ अब सामग्रीहरूको चाहिँ गर्ने सन्दर्भमा अब सरकारी क्षेत्रहरूमा विशेष गरी अब नेपाल आर्मीसँग चाहिँ अब हामीले कोर्डिनेसन गरेर पठाउने भन्ने लगायतका अनि अब हामीले विशेष गरिकन अब मतदाता शिक्षासँग सम्बन्धित अब सामग्रीहरूको अब त्यस्तै गरेर तालिमहरूको सामग्रीहरूको सन्दर्भमा पनि अब हामीले चाहिँ अब विभिन्न माध्यमबाट पठाउने यसो कामहरू गरिरहेका छौँ।
निर्वाचनका लागि धेरै सामग्री आवश्यक पर्छन्, ती सबै सामग्रीहरू केन्द्रमै खरिद गरिन्छन् कि स्थानीय स्तरमा स्थानीय तहमा पनि खरिद गर्ने व्यवस्था गरिएको छ? के छ
केही सामग्रीहरू चाहिँ स्थानीय स्तरमै सम्बन्धित जिल्ला अथवा प्रदेश निर्वाचन कार्यालयमै हामीले बजेटको चाहिँ निकासा गरेका छौँ। ती कार्यालयहरू मार्फत निर्वाचन सामग्रीहरू खरिद गर्ने काम व्यवस्था पनि मिलाइएको छ।
स्थानीय तह निर्वाचनका लागि तालिमको चाहिँ के कसरी व्यवस्थापन गरिरहेको छ अहिले?
कार्यविधिहरू नियमहरू हामीले बनाएका छौँ यो व्यवस्थापन गर्ने सन्दर्भमा ती कुराहरूमा अब आधारित रहेर हामीले चाहिँ अब मुख्य निर्वाचन अधिकृत र चाहिँ अब निर्वाचन अधिकृतहरूलाई चाहिँ अब 753 अब स्थानीय तहहरूमा चाहिँ खटाउनु पर्ने अवस्था कारणले गर्दाखेरि ती स्थानीय तहहरूमा खटिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू सँगसँगै प्रदेश र जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारीहरूलाई समेत लक्षित गरेर करिब करिब 1000 जनाको अब चाहिँ सहभागितामा हामीले अब साथै प्रदेशमा हामीले त्यो कार्यक्रमहरू निर्वाचनसँग सम्बन्धी तालिम कार्यक्रमहरू हामीले सञ्चालन गर्यौं। स्थानीय तह निर्वाचनको व्यवस्था सन्दर्भमा आर्थिक व्यवस्थापनसँग सम्बन्धित विषयहरूमा र अब जिन्सी व्यवस्थापनसँग सम्बन्धित विषयहरूमा काम गर्ने त्यसमा खटिने कर्मचारीहरूलाई लक्षित गरेर सबै प्रदेश र निर्वाचन कार्यालयका लेखामा काम गर्ने सिपासँग काम गर्ने र जिन्सी व्यवस्थामा काम गर्ने कर्मचारीहरूलाई चाहिँ अब लक्षित गरेर हामीले तालिम कार्य पनि गर्यौं। त्यही गरेर चाहिँ अर्को हामीले गरेको के हो त भन्दाखेरि यो सूचना प्रविधिहरूको चाहिँ अब युज गर्नुपर्छ निर्वाचनको व्यवस्था सन्दर्भमा, यसको चाहिँ अब रिपोर्टिङहरूको विषयमा, त्यसमा चाहिँ अब डाटाहरू चाहिँ अब त्यस उम्मेद्वारको चाहिँ दर्तादेखि लिएर निर्वाचनको परिमाण घोषणासम्मका डे टु डेका एक्टिभिटीहरू त्यसलाई चाहिँ अनलाइन सिस्टममा त्यसलाई चाहिँ इन्ट्री गर्नुपर्छ भनेर जुन हामीले चाहिँ एउटा आइईआइएमएस भनेर जुन एउटा सिस्टम बनाएको छौँ त्योसँग समेत अब केन्द्र रहेर हामीले चाहिँ 77 जिल्लाका कम्प्युटर अपरेटर साथीहरूलाई लक्षित गरेर पनि हामीले यो सूचना प्रविधिसँग विषयहरूमा हामीले ओरिएन्टेसन पनि दिएका छौँ। यति मात्रै अब केन्द्रित नभएर निर्वाचनको सन्दर्भमा 753 जिल्ला निर्वाचन अधिकृतको कार्यालय ताकि अहिलेको चाहिँ अब स्थानीय तहहरूमा खटिएका जुन लेखाका कर्मचारी साथीहरू उनीहरूलाई लक्षित गरेर पनि अब हामीले तालिम कार्यक्रम डिजाइन गरेका छौँ। मतदान अधिकृत र साग मतदान अधिकृतलाई पनि तालिम दिने अब डिजाइन छ त्यो हुन्छ। यसको लागि हामीले आवश्यक पर्ने मतदान अधिकृत साग मतदानलाई आवश्यक पर्ने अब तालिमलाई आवश्यक पर्ने बजेट पनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा हामीले चाहिँ अब उपलब्ध गराइसकेको अवस्था छ।
उहाँ हुनुहुन्थ्यो निर्वाचन आयोगका सहसचिव तुलसी बहादुर श्रेष्ठ।
चुनावमा भोट हाल्ने हाम्रो अधिकार,
मतबदर हुन सक्छ।
खण्ड हुन्छ एउटा मत पत्रमा
एक एक छाप लाउनु पर्छ सबै खण्डहरूमा
मन परेको चिन्हलाई बिर्सनु चाहिँ हुन्न
तलमाथि दया बाया रेखा छोड्नु हुन्न
स्थानीय तहका सात जना उम्मेदवारलाई
यही 2079 साल वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनमा आफूले रोजेको उम्मेदवारको चिन्हमा सही तरिकाले छाप लगाऊ।
निर्वाचन आयोग नेपाल।
निर्वाचन सम्बन्धी कुनै प्रश्न, जिज्ञासा वा गुनासो, मतदाता शिक्षा सम्बन्धी जानकारी तथा आसन्न स्थानीय तह सदस्य निर्वाचन 2079 बारेमा सही सूचना एवं जानकारीका लागि निर्वाचन आयोगको टोल फ्री नम्बर 1102 सम्पर्क गर्न सकिन्छ। स्थानीय तह निर्वाचन आउन अब 17 दिन बाँकी छ। यो अवधिमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिहरू सामाजिक सञ्जालमा आउन सक्छन्। आधिकारिक सत्य सूचना कसरी लिने त? यसबारे जानकारीमूलक छलफल अबको क्रममा।
ए केटा, यसपालिको चुनावमा आफूलाई पाएको परेकै ठाउँमा गएर भोट हाल्न पाइने रे?
ए होइन होला।
कस्तो होइन होला नि? यहाँ समाचारमै आइसक्यो, यहाँ हेर्नु समाचार तनी।
यो सामाजिक सञ्जालमा सेयर भएको भरमा त कसरी विश्वास गर्न सकिन्छ त यार?
त्यसो भए यसको आधिकारिकता कसरी थाहा पाउने त?
निर्वाचन सम्बन्धी सूचनाको सबैभन्दा आधिकारिक स्रोत निर्वाचन आयोग हो, त्यसैले आयोगकै आधिकारिक वेबसाइट हेरौँ।
पुरा छरङ्ग भइहाल्छ नि।
ल साथी हो, म निर्वाचनको सूचना पढेर सुनाउँछु है त। मतदाता दर्ता गर्दा उल्लेख गरेको मतदान केन्द्रमा गई योग्य उम्मेद्वार छनौट गरी मतदान गरौँ।
हैट, यो फेसबुकमा सेयर भएको समाचारको हेडलाइन पढेर म आफू त झन्डै गलत सूचनाको मारमा परे। मैले यो पोस्ट सेयर गरेको भए मेरो फेसबुकमा भएका 1500 भन्दा बेसी साथीले गलत सूचना पाउने रहेछन्। हामी जस्ता युवाहरू यस्ता भ्रामक सूचना तथा मिथ्या समाचारहरूबाट चनाखो हुनुपर्छ। हामीले आधिकारिक स्रोतबाट आएको सूचनालाई मात्र ग्रहण गर्ने, लाइक गर्ने, सेयर गर्ने, कमेन्ट गर्ने गर्नुपर्छ।
के त्यसो भए फेसबुकमा सेयर भएका सबै समाचार गलत हुन्छ त?
मैले त्यस्तो भन्न खोजे होइन। कुनै पनि स्रोतबाट निर्वाचन सम्बन्धी सूचना आयो भने आधिकारिकता के हो बुझ्नुपर्छ।
ओहो भाइरल भाइ, कता हिँड्न आँटेको?
कहाँ जानु नि, यसो भाइरल समाचार कहीँ पाइन्छ कि भनेर खोज्दै हिँडेको। के गर्नु, जमानै भाइरलको छ। दिनमा 2-4 तरङ्ग ल्याउने समाचार नल्याइकन सामाजिक सञ्जालमा सेयरै हुँदैन, आफ्नो वेबसाइट भाइरलै हुँदैन, आफूले चित्तै बुझ्दैन।
यो गाउँमा अनलाइन मार्फत समाचार दिन सक्ने व्यक्ति भनेकै मै मात्र हुँ।
तर तिमीले सही समाचार दिँदैनौ भन्ने साथीहरूको गुनासो छ।
ए गुनासो गर्नेले गरिरहन्छन्, आफू समाचार दिइरहने हो, सधैँ भाइरल भइरहने हो, जमानै भाइरलको छ।
समाचार त दिने, तर सही समाचार दिनु पर्यो नि।
मेरो उद्देश्य नै भाइरल हुने हो, हेडलाइनमा अलिकति मसला थपेर तल्का दिने समाचार बनाए त भइहाल्यो नि।
तिमीले यसरी गलत समाचार दिँदा धेरै मानिसहरूलाई असर पर्न सक्छ, फेरि ती मान्छेहरूले तिम्रो विरुद्ध उजुरी देलान् नि। भाइरल हुने नाममा फसेलाई फसेला विचार गर्नु नि।
ए छोड्दै यस्तो कुरा, बरु मेरो अनलाइन समाचार पढौ अनि ड्याङ्का ड्याङ सेयर गरौ, बरु बेलुका जमाउला नि।
के सेयर गर्नु नि, अब सही समाचार लेखेको सेयर कमेन्ट गर्न समस्या भएन। अब तिम्रो अनलाइनमा खालि त्यो गलत गलत समाचार मात्र हुन्छ, के सेयर गर्नु?
अनि तिमी अरू अनलाइनको समाचार त सेयर गर्छौ त?
अनि मैले कहाँ सबै अनलाइनको समाचार गलत हुन्छ भनेको हो त? म त समाचारको आधिकारिकता र सत्यता विचार गरेर मात्र सेयर गर्छु। मैले तिम्रो सही समाचार पनि धेरैचोटि सेयर गरेको छु, याद छ तिमीलाई?
सधैँ गर्नु पर्यो नि, 2-4 मात्र गरेर भएन।
साउजी एक कप चिया ल्याउनुहोस् त। ओहो के छ भाइ?
ओहो ठिक छ यार। भने केटा, त खुबै पत्रकार हुनु भन्दै हिँड्छ अरे, ज्याकेट पनि लाइछस्, खुबै अनलाइन चलाउँछ भनेर फुइ लाउँछ अरे, समाचार त गलत गलत दिन्छ जी क्या? तेरो अनलाइन सरकारी निकायमा दर्ता भएको छ? तसँग कुनै आधिकारिक निकायले जारी गरेको परिचय पत्र छ?
होइन, के भन्छ नि बुढा, समाचार के लेख्नु पर्छ मलाई सिकाउनु पर्दैन। फेरि मैले म पत्रकार हुँ भनेको पनि छैन, म त भाइरल मान्छे हो, हेर्नुहोस् तल्का मचाउने।
भाइरल हुने पैसा कमाउने मैले जानेको त्यति हो।
तिमी जस्ता मान्छेका कारणले गर्दा सबै पत्रकारहरूले गलत मात्र समाचार लेख्छन् भन्ने भ्रम सर्वसाधारणलाई परेको छ। त्यसैले कुनै बेला सही समाचार पनि गलत हो कि भन्ने लाग्छ।
ए मलाई तपाईँ बुढाहरूको कुरा सुन्ने फुर्सद छैन। गए म मसलाको खोजीमा मुडै खराब गरिदिन्छन्। मसला भन्ने नि के थाहा यिनीहरूले? यी चियामा हाल्ने मसला त सोधे होला। साउथी चिया क्यान्सल गरिदिनु म हिँडे।
हेर हेर यसको फुर्ती भाइरल भाइ
कहाँ गएर बोल्डिङ खान्छ
अन्त
इन्सपेक्टर साहब यो भाइरल भाइ त म विरुद्धमा भ्रमपूर्ण समाचार फैलाउनुमा तल्लीन भएर लागि परेका छन्। आज बिहान भर्खरै मात्रै उसको अनलाइनमा मैले पैसा खुवाएर उम्मेदवारी किनेको भनेर लेखेछ। यो त अति नै भयो। उसलाई कडा भन्दा कडा कारवाही गरियोस्।
ए कुरा त्यस्तो भयो पक्नुहोस् है त म उहाँलाई फोन गरेर बोलाउँछु।
हेलो
भाइरल भाइ नमस्कार म इन्सपेक्टर विनोद केसी बोलेको।
नमस्कार नमस्कार इन्सपेक्टर साहब आज के भाइरल समाचार दिन लाग्नु भयो मलाई?
आज अलिक ठुलै सूचना दिनुपर्ने छ तपाईँ प्रहरी कार्यालयमै आउनु पर्यो।
हस् हस् हुन्छ हुन्छ म तुरन्तै आइहालेँ हजुर। आज राम्रै मसला पाइने भयो।
भाइरल भाइलाई आउन दिउँ अनि के कुरो रहेछ बुझौँला नि।
इन्सपेक्टर साहब अलिक गोप्य सूचना दिन लाग्नु भयो कि क्या हो?
सूचना के हो भने तपाईँ विरुद्ध दुष्प्रचार तथा भ्रम फैलाएको विरुद्धमा उजुरी परेको छ। तपाईँले उहाँलाई बदनाम गर्ने समाचार लेख्नु भएछ। तपाईँले अरूको न्युज धेरै लेख्नुभयो अब तपाईँको न्युज हामी लेख्छौँ।
होइन होइन त्यस्तो किन गर्नु पर्यो?
भाइरल भाइ भनिहाल्छ प्रेसको ज्याकेट लगाएर हिँडिया छ। तपाईँले अनलाइन दर्ता गर्नु भएको छ? तपाईँसँग सञ्चारकर्मीको परिचय पत्र छ? कुनै सञ्चार माध्यमको रिपोर्टर हो? तपाईँको आधिकारिकता के छ? उहाँ उम्मेद्वार मैले सबै जाँचबुज गरिसकेँ। उहाँले गल्ती गरेको कुनै प्रमाण हामीसँग छैन। उहाँले शान्तिपूर्ण वातावरणमा निर्वाचनको प्रचार प्रसार गरिरहनु भएको छ। तपाईँ जस्ता मान्छेले यस्ता दुष्प्रचार तथा भ्रमपूर्ण समाचार फैलाउनाले उहाँले दुःख पाउनुभयो।
मैले त्यस्तो दुष्प्रचार र भ्रम फैलाउने समाचार लेख्नु खोजेकै होइन। मैले त सुनेको कुरा लेखेको मात्रै हो। फेरि यस्तो सार्वजनिक चासोको विषयमा समाचार लेख्दा भाइरल पनि भइने अलिअलि पैसा पनि कमाउने भएर मात्र लेख्या हो सर।
एउटा दुष्प्रचार तथा भ्रमपूर्ण समाचारले मानिसको जीवनमा कस्तो प्रभाव पार्छ सोच्नु भएको छ? अब उहाँले दिनुभएको उजुरीको आधारमा तपाईँलाई विद्युतीय कारोबार ऐन, निर्वाचन आचार संहिता र निर्वाचन सम्बन्धी ऐन विपरीत कार्य गरेकोले कारवाही अगाडि बढ्छ।
त्यस्तो नगरौँ हजुर मबाट ठुलो गल्ती भयो। अब आइन्दा त्यस्तो हुँदैन माफ गरौँ हजुर। म आजै उक्त समाचारको खण्डन लेखिहाल्छु। अब म सही सूचना सम्प्रेषण गरेर निर्वाचनलाई सफल बनाउनेतिर लाग्नेछु। बिन्ती छ हजुर यो उजुरी फिर्ता लिइदिनु पर्यो।
तपाईँको दुष्प्रचारले मेरो धेरै नै हानि पुगेको छ। अब तपाईँको समाचार खण्डनले मेरो क्षतिको पूर्ति त गर्न सक्दैन। मानवताको नाताले र एउटै गाउँ ठाउँको भएको भएर तपाईँलाई एक पटक सुध्रिने मौका चाहिँ दिन्छौ। फेरि यस्तो गल्ती गर्नुभयो भने तपाईँलाई छोड्दैनौ नि। ल समाचारको खण्डन गरेर लेखिहाल्नुहोस् त।
हुन्छ हजुर।
समाचारको खण्डन त तपाईँले लेख्नुहुन्छ तर तपाईँको गतिविधिले समस्त आम सञ्चार क्षेत्रमा पर्न गएको हानिको बारेमा चाहिँ के गर्ने?
मलाई पनि एकचोटि मौका दिनुहोस्। अब मेरो यो भाइरलकारिता यही त्याग गर्छु।
मिथ्या सूचना दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्तिले निर्वाचन प्रक्रियालाई गम्भीर असर पुर्याउँछ। यसले राजनीतिक दल उम्मेद्वार मतदाता तथा निर्वाचन कर्मचारीहरूलाई हतोत्साहित बनाउनुका साथै निर्वाचन व्यवस्थापनलाई पनि असर गर्न सक्छ। त्यसैले हामी सबैले निर्वाचन सम्बन्धी आधिकारिक सूचना तथा जानकारीका लागि निर्वाचन आयोगको आधिकारिक सूचनालाई मात्रै विश्वास गरौँ। मिथ्या सूचनाबाट सचेत हौ, सही सूचनाबाट सबैलाई सुसूचित गरौँ। निर्वाचन आयोग नेपाल।
आजको लागि साप्ताहिक रूपमा प्रसारण हुने कार्यक्रम निर्वाचन यही टुङ्ग्याउँछौ। कार्यक्रमका विषयमा यहाँहरूको जिज्ञासा सुझाव र प्रतिक्रिया छन् भने eeicnepal@gmail.com सम्पर्क गर्नुहोस्। आउँदो मंगलबार बिहान 7:40 बजे यही वैशाख 30 गते सम्पन्न हुने स्थानीय तह निर्वाचन विषय केन्द्रित सामग्रीको साथमा निर्वाचन आयोगको विविध जानकारी लिएर पुनः उपस्थित हुनेछौ। आजलाई बिदा हुन्छौ। नमस्कार।